यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशको सुरक्षा व्यवस्थाका बारेमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा छलफल। स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन। निर्वाचनका लागि आवश्यक स्रोत साधनको कमी हुन नदिने अर्थमन्त्री रामेश्वर खनालको प्रतिबद्धता। म्याग्दी र मुस्ताङ जोड्ने मालढुङ्गा बेनी सड़कको स्तर उन्नति सम्पन्न। फिलिपिन्समा भारी वर्षापछिको पहिरोमा परि 7 जनाको मृत्यु। र आहारा पोखरा गोल्ड कपको उपाधिका लागि भोलि आयोजक सहारा क्लब र जावला खेल युथ क्लब बीच प्रतिस्पर्धा हुँदै। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन सबै पक्षबाट सहयोग पुर्याउ।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ
घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
सबैभन्दा ठूलो काम हो प्रतिनिधि रोज्ने, निर्वाचनको माध्यमबाट आफ्नो हक खोज्ने।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन 21 मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। मुस्ताङको जोमसोम स्थित नेपाली सेनाको इन्द्रबक्स गणमा आज आयोजित निर्वाचन लक्षित छलफल तथा अन्तर्क्रियामा वहाँले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचन लक्षित सुरक्षा योजनाबारे जानकारी गराउनु भएको थियो। त्यसै गरी जिल्ला मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म भएका प्रगतिका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो। आजै प्रधानमन्त्री कार्कीले निर्वाचनका सम्बन्धमा गण्डकी प्रदेशको सुरक्षा व्यवस्था लगायतका विषयमा जानकारी लिनुभएको छ। प्रधानमन्त्री कार्कीलाई प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल लगायतले निर्वाचन तथा सुरक्षा व्यवस्था लगायत विषयमा जानकारी गराउनु भएको थियो। अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोत साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज ललितपुरमा आयोजित नेपाल पर्यटन गोष्ठीमा वहाँले निर्वाचनलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री खनालले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो। वहाँले पर्यटनलाई उद्योग सरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो। निर्वाचन आयोगले राजनैतिक दल तथा उम्मेद्वारहरूलाई आआफ्नो घोषणापत्र आयोगमा दर्ता गराउन निर्देशन दिएको छ। आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनैतिक दल तथा उम्मेद्वारले सार्वजनिक गरेको घोषणापत्र आयोगमा बुझाउन निर्देशन दिएको हो। आयोगको साप्ताहिक कार्य प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सीतापुन श्रीसले राजनैतिक दल तथा उम्मेद्वारहरूलाई निर्वाचन आयोगको केन्द्रीय कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा घोषणा पत्र बुझाउन आग्रह गर्नुभयो।
निर्वाचन आचार संहिता 2082 दफा 37 चाहिँ राजनीतिक दलले र उम्मेद्वारले आफ्नो घोषणा पत्र बुझाउनु पर्ने आयोगमा र सम्बन्धित निर्वाचन कार्यालयमा भन्ने व्यवस्था छ। सोही बमोजिम यो कार्यलाई पनि निर्वाचन आयोगले एकदमै महत्वको साथ हेरिरहेको छ र राजनीतिक दललाई अथवा उम्मेद्वारलाई हामीले घोषणा पत्र बुझाउनका लागि निर्देशन पनि दिएका छौं र उहाँहरूलाई अनुरोध पनि गरेका छौं, जसमध्ये हालसम्म 41 दलले घोषणा पत्र पेश गरिसक्नु भएको छ र उम्मेद्वारको डाटा चाहिँ हामीसँग आइसकेको छैन। जिल्ला तहमा निर्वाचन कार्यालयमा उहाँहरूले पेश गर्नुहुन्छ।
सहायक प्रवक्ता पुनले सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशका जिल्लाहरूमा मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी भइसकेको र बाँकी प्रदेशका जिल्लाहरूमा मतपत्र बाहेकका अन्य सामग्री पुगिसकेको र मतपत्र पुग्ने क्रममा रहेको बताउनुभयो। निर्वाचन आयोगले बदर हुने मतसंख्या घटाउनका लागि यही फागुन 3 गतेदेखि सबै पालिकाका वडाहरूमा स्वयंसेवक खटाएर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको, नमूना मतपत्र सार मार्फत मतदाताको बस्ती र घर दैलोमा पुगेर मतदान प्रक्रिया बारे जानकारी गराइरहेको र मतदाता शिक्षाका लागि 345 डिजिटल सामग्रीहरू उत्पादन गरी आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्यूबमा राखिएको जनाएको छ। यस्तै हालसम्म 867 जना उम्मेद्वारले निर्वाचन खर्च प्रयोजनका लागि आयोगले तोकी अनुसारको बैंक खाता खोलेको जानकारी निर्वाचन आयोगमा प्राप्त भएको सहायक प्रवक्ता पुनले बताउनुभयो। फागुन 4 देखि 18 गतेसम्म राजनैतिक दलले चुनावी प्रचार प्रसार तथा खुल्ला चुनावी आमसभा गर्न पाउने भएसँगै यति बेला निर्वाचन क्षेत्रहरूमा दलका चुनावी आमसभा भइरहेका छन्। अछामका मतदाता भने उम्मेद्वारहरूसँग विगतका निर्वाचनमा गरेका वाचाबारे जिज्ञासा राखिरहेका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
राजनीतिक दलका उम्मेद्वारले पुरानै शैलीमा आश्वासन बाँडिरहेका बेला यसपटकको चुनावमा मतदाता भने उम्मेद्वारलाई विभिन्न प्रश्न गरिरहेका छन्। दलित, महिला, जनजाति लगायत पछाडि पारिएको समुदायका क्षेत्रमा काम गर्ने प्रतिबद्धता खोज्नुहुन्छ पञ्चतिर विनायक नगरपालिका वडा नम्बर 21 स्थानीय सुनसरा तिमल सेना।
किसजन्य उत्पादन भएर पनि कोल्ड स्टोरको सुविधा नभएकोले बजारीकरणको समस्या बेहोरिरहेको कमल बजार नगरपालिका वडा नम्बर 4 का कृषक पदम थापाको भनाइ छ।
खामुवाले सिङ्गाल भनेको यो भेल्डको लागि तरकारी फलफुलको लागि पकड क्षेत्र घरमा सडाउनु पर्ने अवस्था छ। कोल्ड स्टोर एउटा भइदिएको भए विनायक कमल बजारमा उत्पादन सबै ल्याएर त्यहाँ व्यवस्थापन हुन्थ्यो।
बढ्दो बसाइसरेको समस्या रोक्ने, युवालाई रोजगारी सृजना गर्ने र नागरिकलाई भरपर्दो सेवा प्रवाहका लागि मतदाताले उम्मेद्वारको खाका खोजिरहेका छन्। तुरुमहात गाउँपालिका वडा नम्बर 7 का स्थानीय पुष्पराज शर्मा।
बसाई सराईको कुरा रोक्ने, जनतालाई मतदान गर्न उत्साहित बनाउने, असमको समृद्धिका लागि युवा बेरोजगारी युवा पलायनहरू रोक्नका लागि नागरिकलाई भरपर्दो सेवा प्रवाह गर्नका लागि
केही राजनीतिक दलका उम्मेद्वार यसअघिका निर्वाचनमा निर्वाचित भएर पूर्ण उम्मेद्वार बन्दै गर्दा मतदाताले पूर्ण मतदान गर्नुपर्ने कारण खोजिरहेका छन्। पञ्चद्योल विनायकका स्थानीय भीम बहादुर नेपाली।
असमी जनता र असमी माटोका निमित्त तपाईँले निर्माण गर्नुभएको नीति बनाउनु भएको योजना कति प्रतिशतमा रोक्यो र तपाईँलाई पूर्ण जिताउनु पर्ने कारण के छ?
जिल्लाका ग्रामीण भेगमा मोबाइल नेटवर्कको कारण कयौं काम अवरोध भएको कुरालाई उम्मेद्वार समक्ष यसरी अवगत गराउनुहुन्छ पञ्चद्योल विनायकका स्थानीय सागरदेव कोटा।
मोबाइल नेटवर्कको एकदम कमजोर अवस्था छ जसका कारण विद्यार्थीहरूको अनलाइन शिक्षा, आपतकालीन सम्पर्क, बिरामीहरू, एम्बुलेन्सको लागि अथवा प्रहरीको लागि फोन गर्दाखेरि पनि फोनको नेटवर्कको कारणले गर्दाखेरि धेरैका ज्यानहरू गएका पनि रेकर्ड हामीसँग छन्।
जिल्लामा निर्वाचन लक्षित गतिविधि बढ़िरहेका बेला चुनावमा मतबद्दर हुने संख्या कम गर्न जिल्ला निर्वाचन कार्यालयले प्रत्येक वडाका टोल टोलमा मतदाता शिक्षा स्वयंसेवक मार्फत अभियान सञ्चालन गरिरहेको बताउनुहुन्छ जिल्ला निर्वाचन कार्यालय अछामका निर्वाचन अधिकारी रामदिन चौधरी। आम निर्वाचनको बेला गाउँ गाउँमा गएर उम्मेद्वारले प्रतिबद्धता जनाए अनुसार निर्वाचित हुने जनप्रतिनिधिले जनताका अपेक्षा अनुसार काम गर्नुपर्नेछ भने प्रतिनिधिलाई थप उत्तरदायी बनाउन आम नागरिकले निरन्तर खबरदारी गरिरहन आवश्यक देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ। निर्वाचन आयोग र नेपाल कानून समाजद्वारा आज मोरङको विराटनगरमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बढ़ीभन्दा बढ़ी जनताको सहभागिता सहित निर्वाचनलाई ऐतिहासिक एवं उत्सवमय बनाउने कार्यमा सम्बद्ध सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्वाचन आचार आचार संहिता उल्लंघन गर्ने जो कोही कार्यवाहीको भागीदार हुने स्पष्ट गर्दै विधि र प्रक्रियालाई पालना गरी संयमित भएर निर्वाचन प्रक्रियामा सरिक हुन सबैसँग अनुरोध गर्नुभयो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण निष्पक्ष र विश्वसनीय बनाउने सन्दर्भमा कोशी प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो। प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले निर्वाचनमा आचार संहिता अनुगमनका लागि छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिनुभयो। चुनावको मिति नजिकिएसँगै आफ्नो घर दैलो पुगेका उम्मेद्वारहरूलाई कैलालीका मतदाताहरूले भने विगतमा चुनाव जितेर गएपछि गाउँ नफर्केको गुनासो गर्ने गरेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
उम्मेद्वारहरू दिनरात नभनी मतदाताहरूको घर दैलोमा गएर मत मागिरहेका छन्। उम्मेद्वारहरूले मत मागिरहेको अवस्थामा मतदाताहरूका भने गुनासै गुनासा छन्। जानकी गाउँपालिका वडा नम्बर 7 खल्ला गोलौरीका गुलाब सिंह महतो।
चुनाव आएछ, अब नेता आउँछन् भन्छन्, हामी जितेर जान्छौ, हामीलाई भोट दिनु, यो गर्छौ, तटबन्धन लगाउँछौ, यो गर्छौ, तर भन्न चाहिँ धेरै
गुलाब सिंह महतो जस्तै जानकी साथ जवलपुरका श्यामलाल थारूको पनि उस्तै गुनासो छ। यसपटक पार्टी र आफ्नो नभनी योग्य उम्मेद्वारहरूलाई भोट दिने योजना रहेको र अरूलाई पनि त्यस्ता उम्मेद्वारलाई भोट दिँदा राम्रो हुने बताउनुहुन्छ श्यामलाल।
आउने बेला त म यस्तो काम गर्छु उस्तो काम गर्छु भन्छन्, तर जितिसकेपछि आउँदैनन्, काम गर्दैनन्। जुन सुकै पार्टी भए पनि योग्य र इमान्दार जनताको लागि के गर्न चाहन्छ त्यस्ता उम्मेद्वारलाई हामीले भोट दिए राम्रो हुन्छ।
शंकरपुरका अन्तराम चौधरी भन्नुहुन्छ, चुनाव आएपछि नेताहरू पनि गाउँघरमा पसेका छन्, तर जितेर गएपछि कोही पनि फर्केर गाउँघरमा आउँदैनन्।
नेताहरू भोट माग्छन् त भन्छन्, यो बिग्रेको बाटो बनाउँछन्, भोट पाइटे उद्धार दिन्छन् भन्छन्, जितेपछि कहाँ गयो कहाँ गयो हेरायो।
जवलपुरकै बर्गर कृष्ण चौधरीको गुनासो र अनुभव पनि यस्तो छ।
नेताहरूले विकास गरिदिन्छु, बाटो बनाइदिन्छु, कुल बनाइदिन्छु, तटबन्धन गरिदिन्छु भन्छन्, विजय भएर गए भनेदेखुन, कुर्सी पाए भनेदेखुन के भन्छन्, कहाँको हो बाबु, मैले चिन्न सकेन। आश्वासन दिने
यसअघि जति नेता आए पनि भाषण मात्र गरेर काम केही गरेनन्। अब आउने नेताहरूले त्यसो गर्नु भएन भन्नुहुन्छ जानकी दुईका सुमन उपाने।
देशलाई माया गर्ने, देशप्रति बफादार हुने, भ्रष्टाचार नगर्ने जनप्रिय नेतालाई चुन्नुपर्छ।
अहिले चुनावमा होमिएका जुनसुकै नेता तथा उम्मेद्वारहरूले मतदाताहरूका यस्ता गुनासा र सुझावहरूको पनि ख्याल गर्दा राम्रो होला। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउनु भएको छ। पोखरा विश्वविद्यालयको 21औं दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकता अनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड़ दिनुभयो। नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढ़ावा दिनु आवश्यक रहेको भन्दै उहाँले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड़न सक्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री कार्कीले परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु वर्तमान समयको अनिवार्य आवश्यकता भइसकेको बताउनुभयो। पोखरा महानगरपालिका 30 खुदी ढुङ्गे पाटनमा आयोजित 21औं दीक्षान्त समारोहमा पोखरा विश्वविद्यालयमा अध्ययन गरेका 6622 जना दीक्षित भएका छन्। विभिन्न तह र संकायमा उच्च शिक्षा हासिल गरेका उनीहरूलाई उपाधि प्रदान गरिएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो। व्यवस्थापन संकायबाट 3625, विज्ञान तथा प्रविधि संकायबाट 2506, स्वास्थ्य विज्ञानबाट 365 र मानविकी तथा सामाजिक शास्त्र संकायबाट 126 जनालाई उपाधि दिइएको छ। त्यस अवसरमा स्नातकोत्तर तहमा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक समेत प्रदान गरिएको छ। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा बेनी सड़क स्तर उन्नति गर्ने कार्य सम्पन्न भएको छ। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी जोमसम कोरला सड़क योजना मार्फत मालढुङ्गा बेनी सड़कलाई दुई लेनको 11 मिटर फराकिलो बनाएर स्तर उन्नति गरिएको हो। 52,86,00,000 रूपियाँको लागतमा 13 किलोमिटर दूरीको सड़कमध्ये 960 मिटर बाहेकका ठाउँमा कालो पत्र र ढलान सकिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। मोस्ताङ र कोरला नाका सड़क सञ्जालमा जोड़िएपछि यातायातका साधनको चाप बढ़दा साँगुरो सो सड़क पछिल्लो समय जीर्ण बनेको थियो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद भवनको अवलोकन गर्नुभएको छ। अध्यक्ष दाहाल सहित शहरी विकास मन्त्री प्राध्यापक डाक्टर कुमार इङनाम, संघीय संसदका महासचिव पदम प्रसाद पाण्डे सहितका पदाधिकारीले सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद भवनको आज अवलोकन गर्नुभएको हो। अवलोकनका क्रममा प्रतिनिधि सभा निर्वाचनपछि बैठक बस्ने ठाउँको अरू विकल्प नभएकाले जसरी पनि निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो। त्यसै गरी शहरी विकास मन्त्री प्राध्यापक डाक्टर कुमार इङनामले आगामी चैत 1 गते कम्तीमा पनि प्रतिनिधि सभा, सेन्टर, लबी र चमेना गृह मात्रै भए पनि हस्तान्तरण गर्ने गरी तीव्र रूपमा फिनिशिङको काम भइरहेको जानकारी दिनुभयो। फिलिपिन्सको डाबाओ डे ओरो र डाबाओ ओरिएन्टल प्रान्तमा भारी वर्षापछि गएको पहिरोमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ। स्थानीय बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न अधिकारीहरूले प्रभावित क्षेत्रको मूल्याङ्कन अवलोकन जारी राखेको फिलिपिन्स रेडक्रसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी रिचर्ड गोर्डनले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। निरन्तर अनुगमन र द्रुत प्रतिक्रिया संचालनका साथ प्रभावित प्रान्तहरूमा रेडक्रस शाखाहरू उच्च सतर्कतामा रहेको गोर्डनले बताउनुभयो। अधिकारीहरूले क्षतिको आकलन र प्रभावितहरूको सुरक्षा सुनिश्चितताको प्रयास जारी राखेका छन्। टेक्नोलोजी सुरक्षा र आपूर्ति श्रृंखलालाई सुदृढ पार्ने उद्देश्यले भारत र अमेरिकी नेतृत्वको रणनीतिक पहल प्याक्स सिलिकामा प्रवेश गरेको छ। यो कदमले भारत र अन्य लोकतान्त्रिक साझेदार राष्ट्रबीचमा नयाँ प्रविधि साझेदारी र सुरक्षा सहयोगको अवसरलाई जोड्नेछ। साथै हालैको रूसी तेल आयातको विषयमा छोटो तनावपछि भारत अमेरिका सम्बन्धलाई पुनस्थापित गर्ने संकेत पनि हो। प्याक्स सिलिकामा जापान, दक्षिण कोरिया, बेलायत, इजरायल लगायतका देशहरू सहभागी छन्। यस पहलको मुख्य उद्देश्य अर्धचालक सेमीकन्डक्टर डिजाइन, निर्माण, अनुसन्धान र आपूर्ति श्रृंखलामा साझेदार राष्ट्रबीचमा लचिलोपन र भरोसायोग्य नेटवर्क विकास गर्नु हो। यसले चीनको प्रभुत्व रहेको उत्पादन केन्द्रहरूमा निर्भरता घटाउने रणनीतिक लक्ष्यलाई पनि समर्थन गर्दछ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालले देशमा गुणस्तरीय रोजगारी सृजनाका लागि सरकारले थप लगानी गर्न आवश्यक भएको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय आर्थिक विकास र प्रशासन केन्द्र सेडाद्वारा आयोजित आर्थिक विकास र प्रशासन विषय 2 दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई ललितपुरमा सम्बोधन गर्दै अर्थमन्त्री खनालले गुणस्तरीय रोजगारी नेपालको लागि नयाँ विषय भएकोले त्यसको विकासका लागि आवश्यक नीतिगत व्यवस्था र लगानी आवश्यक भएकोमा जोड़ दिनुभयो। अर्थमन्त्री खनालले उपयुक्त र गुणस्तरीय रोजगारीको अभावमा देशका विभिन्न स्थानका युवाहरू दिन प्रतिदिन लागू औषधको फसेको हालै विभिन्न जिल्लाको भ्रमणका क्रममा आफूले पाएको उल्लेख गर्नुभयो। अर्थमन्त्री खनालले सरकारले आगामी दिनमा युवाहरूलाई गुणस्तरीय रोजगारी उपलब्ध गराउने गरी काम अघि बढ़ाउने पनि बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजनाका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले 16 योजनाले देशमा रोजगारी सृजनाका लागि प्रविधि तथा पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड़ दिएको बताउनुभयो। युवाहरूको रोजगारीलाई लक्षित गरी सरकारले विभिन्न योजना तथा कार्यक्रमहरू अघि सारेको तर त्यो अझै पर्याप्त हुन नसकेको पनि डाक्टर श्रेष्ठले उल्लेख गर्नुभयो। कार्यक्रममा सम्मेलनका संयोजक तथा योजना आयोगका पूर्व सदस्य डाक्टर राम कुमार भुइँयालले युवाहरूलाई सिप सिकाई स्वरोजगार बनाउने कार्यक्रम अघि सार्नु पर्नेमा जोड़ दिनुभयो। 2 दिनसम्म चल्ने सम्मेलनमा विश्वका विभिन्न 19 देशका अध्येता तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागितामा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरी छलफल गरिने कार्यक्रम रहेको छ। ग्लोबल मनी विकको 4th संस्करण आगामी चैत 2 गतेदेखि 8 गतेसम्म नेपाल सहित विश्वभर मनाइने भएको छ। बाल बालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ग्लोबल मनी विक नेपालमा हरेक वर्ष जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकको संयोजनमा आयोजना हुने भएको हो। राष्ट्र बैंकको संयोजनमा सन् 2013 नेपालमा यो अभियान सञ्चालन हुँदै आएको छ। अभियानबाट हालसम्म विश्वका 176 भन्दा बढी मुलुकका करिब 7 करोड़ बाल बालिका, किशोर किशोरी र युवाहरू लाभान्वित भएको ओईसीडीले जनाएको छ। चालु आर्थिक वर्षको 7 महिनामा 3,25,558 पर्यटक मुस्ताङ क्षेत्रको भ्रमणमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङ अनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्म विदेशी 69,814 र स्वदेशी 2,52,664 पर्यटकहरू मुस्ताङ भित्रिएका छन्। गत वर्षको साउनदेखि माघसम्म 3,40,729 विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका थिए। प्रहरीको तथ्याङ्क अनुसार गत वर्षको 8 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा 18,171 जना 5.33% पर्यटक कम पुगेका छन्। कर्णाली प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट सिपमा आधारित सिकाई मेला सञ्चालन गरिएको छ। सुर्खेत वीरेन्द्र नगर स्थित सिद्ध पाइला विद्यालयले सिपमा आधारित सिकाइ मेला सञ्चालन गरेको हो। मेलामा विद्यालयले परम्परागत रूपमा सञ्चालनमा रहेका औजार प्रयोग गर्ने तरिका समेत सिकाएको छ। सिपमा आधारित सिकाइ मेलामा खाना बनाउने तरिका तथा विभिन्न परम्परागत औजारको प्रयोग तथा प्रदर्शन गरिएको थियो। लोप हुँदै गरेका सामग्रीहरू समाजमा भइरहेको विकासका विषयमा भौतिक सामग्रीको प्रस्तुतिबाट सिकाइ गरिएको थियो।
अब खेल समाचार अजय बमबाट।
पच्चीसौं आहारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा ए डिभिजन टोली जावलाखेल युथ क्लब र आयोजक सहारा क्लब बीच शनिबार फाइनल खेल हुँदैछ। उज्बेकिस्तानको आभा एएफसीलाई 1-0 गोलले पराजित गर्दै जावलाखेल फाइनलमा पुगेको हो भने मनाङ मर्स्यादी क्लबलाई सेटन डेटमा 6-7 गोलले पराजित गर्दै आयोजक सहारा क्लब फाइनलमा प्रवेश गरेको हो। जावलाखेल 14 वर्षपछि आहारा गोल्ड कपको फाइनलमा पुगेको हो भने सहारा 9 वर्षपछि आहाराको फाइनलमा खेल्दैछ। शुक्रबारदेखि शुरू भएको जे ट्रफी क्रिकेट अन्तर्गत पहिलो दिन भीम सार्कीले शतक बनाएका छन्। टस हारेर पहिले ब्याटिङमा उत्रेको पुलिसले 53.3 ओभरमा 187 रनमा 8 विकेटको अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। उसका लागि साहिद खानले सर्वाधिक 38 रन बनाए। त्यस्तै कप्तान आरिफ शेख 36 रनमा अवजित रहँदा ओपनर कुशल भुर्तेलले 30 रन जोडे। दिलसाद अलीले 27 रन जोडे भने ललित राजवंशी 18 रनमा नट आउट रहे। बलिङतर्फ आर्मीका लागि पवन कार्कीले 4 विकेट तथा आकाशचन्द साहब आलम नरेन्द्र साउद र बसिंह अहमदले 1-1 विकेट लिए। त्यसपछि आर्मीले दोस्रो इनिङमा 9 विकेट गुमाएर 234 रन जोड्दै 47 रनको अग्रताका साथ पारी घोषणा गरेको थियो। आर्मीका भीम सार्की 105 रन बनाएर अवस्थित रहे। त्यस्तै पवन कार्कीले 37 रन जोड्दा नरेन साउदले 31 रन बनाए। पुलिसका सागर ढकालले 6 विकेट हात पारे। ललित राजवंशीले 2 तथा कुशल भुर्तेलले 1 विकेट लिए। 47 रनले पछि रहेर दोस्रो इनिङ थालेको पुलिसले पहिलो दिनको समाप्ति 1 विकेट गुमाउँदै 23 रन बनाएको छ। कुशल भुर्तेल 12 तथा शंकर राणा 7 रनमा खेलिरहेका छन्। अमित श्रेष्ठ 4 रन जोडेर आउट भए। उनलाई आकाश चन्दले आउट पारे।
अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागको 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम 11.8 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम तापक्रम 23.8 न्यूनतम 12 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 26.7 न्यूनतम 11.8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 27.4 न्यूनतम 9.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 27.8 न्यूनतम 7.1 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशको सुरक्षा व्यवस्थाका बारेमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा छलफल। स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन। निर्वाचनका लागि आवश्यक स्रोत साधनको कमी हुन नदिने अर्थमन्त्री रामेश्वर खनालको प्रतिबद्धता। म्याग्दी र मुस्ताङ जोड्ने मालडुङ्गा बेनी सड़कको स्तर उन्नति सम्पन्न। फिलिपिन्समा भारी वर्षापछिको पहिरोमा परी 7 जनाको मृत्यु। र आहारा गोल्ड कपको उपाधिका लागि भोलि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुँदै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।